नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क, सिधा कुरा, प्रश्न विचार, काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बद्दिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार, प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बद्दिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। अघिल्लो हप्ता माटो भिज्ने गरी पानी परेपछि किसानको चटारो शुरू भएको छ। पहाड़ी क्षेत्रका किसान मकै छर्ने बारी खनजोत गर्ने काममा व्यस्त छन्। चैते धान रोपाईको काम पनि भइरहेको छ। वर्षाले सबै बालीलाई जस्तै फलफूललाई पनि राम्रो गरेको छ। आजको कार्यक्रममा हामी तराईका जिल्लामा फलफूल र तरकारी उत्पादनको अवस्था र किसानले ध्यान दिनुपर्ने विषयमा छलफल गर्छौं। तर शुरूमा फलफूल बालीमा ध्यान दिनुपर्ने कुरा नारको सल्लाहसहित साथमा हुनुहुन्छ साथी पीटी लोपचन।
कागती, सुन्तला, आँप आदिमा कालो ध्वंसे ढुसी यस मौसममा प्रशस्त देखिन सक्ने भएकोले 15 ml सर्बो वा एड्सो तेल प्रति लिटर पानीमा घोली 10-12 दिनको फरकमा ढुसी लागेको भाग भिज्ने गरी छर्कनु पर्दछ। केराको बोट ओइलाउने रोग लागेमा ब्याक्टेरिया वा ढुसी कुनबाट लागेको हो भनी प्राविधिकबाट जाँच गराई पत्ता लगाउनु पर्दछ। यदि ढुसीबाट लागेको हो भने कपर अक्सिक्लोराइड 2-3 ग्राम प्रति लिटर पानीमा घोलेर 10 दिनको फरकमा 3 पटक जरा भिजाउनु पर्दछ। यदि ब्याक्टेरियाबाट ओइलाउने रोग लागेको भएमा कासो गामाइसिन 1 ग्राम प्रति लिटर पानीमा घोलेर 15 दिनको फरकमा 2-3 पटक जरा भिजाउनु पर्दछ। केराको बोट ओइलाउने रोग देखिएमा रोग लागेको बोट बिरुवा उखेलेर हटाउने, नयाँ बिरुवा सार्नको लागि रोग नलागेको क्षेत्रबाट ल्याउने तथा कार्बेन्डाजिम 1 लिटर पानीमा 2 ग्राम घोली बोटको फेद भिजाउने तथा पातमा छर्कनु पर्दछ वा कपर अक्सिक्लोराइड 2 ग्राम प्रति लिटर पानीमा घोली बोट र जरा भिज्ने गरी छर्कनु पर्दछ। केराको बोट अर्थात थाममा लाग्ने घुन किराको नोक्सानी कम पार्न बगैंचाको सरसफाई गर्ने, एउटा गाँजमा 3 वटासम्म मात्र बोट राख्ने र प्रत्येक गाँजमा क्लोरोपाइरिफस 30 ग्राम गाँजको वरिपरि रिङ आकारमा कुलेसो बनाई माटोमा राम्रोसँग मिलाउनु पर्दछ। केराको गबारोको व्यवस्थापनको लागि फल टिपिसकेपछि रहेको केराको थामलाई सफा पारेर व्यवस्थापन गर्नुपर्दछ र बगैंचा सरसफाई गर्नुपर्दछ। किरालाई पासो बनाई आकर्षित गरी नष्ट गर्न सकिन्छ। त्यसको लागि केराको थामलाई 8-10 इन्चको टुक्रा काटेर 3 वटा टुक्रा टुक्राको बीचमा ससानो ढुङ्गा कंक्रिट राखेर तयार पार्ने र ठाउँ ठाउँमा राखेर प्रत्येक दिन यसको अवलोकन गरी ट्र्याप भएको किरा नष्ट गर्नुपर्दछ। जीवाणुको संक्रमणबाट कागतीको पात, डाँठ र फलको बाहिरी भागमा साना साना सेता थोप्लाहरूको आकार बढ्दै गई खैरो रंगका खटिरा जस्ता थोप्लाहरू देखिन्छन्। यस्तो संक्रमणलाई क्याङ्कर भनिन्छ। कागती बगैंचामा क्याङ्कर रोगको व्यवस्थापनको लागि जीवाणुको संक्रमणबाट ग्रस्त सबै हाँगा पातहरू हटाई मटीतेलको प्रयोग गरी जलाइदिने गर्नुपर्दछ। बाँकी बोटलाई कपर अक्सिक्लोराइड 3 ग्राम र कासुबी 1 ग्राम विषादी 10 लिटर पानीमा मिसाई 15 दिनको फरकमा छर्नु उपयुक्त हुन्छ।
यो थियो फलफूल बालीमा ध्यान पुर्याउनु पर्ने कुरा। तराईमा फलफूल र तरकारी खेतीको विषयमा कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि सम्बन्धी विशेष कार्यक्रम बल्दिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। पूर्वी तराई धान उत्पादनको लागि मात्र होइन फलफूल खेतीको लागि पनि उर्वर भूमि हो। आँपको सबैभन्दा बढी उत्पादन पूर्वी तराईमै हुन्छ। पूर्वका अरू पहाड़ी जिल्लामा पनि फलफूलको राम्रो उत्पादन हुन्छ। पूर्वमा फलफूल उत्पादनको अवस्थाबारे कुरा गर्न क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका बागवानी अनुसन्धान कार्यक्रमका फलफूल वैज्ञानिक मनिष कुमार ठाकुर हामीसँग हुनुहुन्छ।
यो पूर्वाञ्चलमा तराई पूर्वाञ्चलमा तराई क्षेत्रमा मुख्यत अब आँप हो सबभन्दा बढी हुने, त्यो सँगसँगै लिची र तेस्रोमा अलिक यो हाम्रो कुला पनि हो बनाना केराको र अर्को अहिले एकदमै भर्खर यो जल्दो बल्दो जुन छ नि एकदम किसानहरूले धेरै चासो लिने यो कागती पनि हो र कागतीमा के छ भने अब अहिलेसम्म हाम्रो एकदमै राम्रो हुन्छ र त्यो परीक्षण गरेर म अहिले यहाँ छु एक डेढ वर्ष भयो यहाँ आएको। यहाँभन्दा पहिले म थिएँ राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटा र त्यहाँ हुँदा के छ भने अहिलेसम्म के छ भने इतिहासमा नेपालमा कुनै पनि फलफुल रेजिस्ट्रेसन रिलिज भएको छैन र पहिलोपटक हामी लागेर लगभग त्यो अनुसन्धान गएर तराईमा जुन छ नि जातीय परीक्षण गएर तराईको लागि एकदम सुहाउँदो दुईटा कागतीका जातहरू हामी रिलिज गर्न सकेका छौँ गरिसकेका छौँ सुन कागती एक र सुन कागती दुई तराईको लागि स्पेसली तराईको लागि र त्यसको व्यापक त अहिले एकदमै बढा छ किसानहरूको चासो पनि अत्यधिक छ।
यो तराईका सबै ठाउँमा लगाउन सकिन्छ
लगभग यो कस्तो छ भने सिँचाइ सुविधा भएको घाम लाग्ने ठाउँ र अलि उच्च जमिन जहाँ कि पानी लामो समयसम्म नजमोस् पानी नजम्ने ठाउँमा जुन छ नि गऱ्यो भने मजाले यसको कमर्सियल फार्मिङ गर्न सकिन्छ।
अहिले किसानको यो खेतबारीसम्म पुगे
मजाले पुगिसकेको छ अहिले जुन छ लगभग वर्षेनी हजारौँ संख्यामा यो झापा मोरङ सुनसरीमा यो गइरहेछ त्यसको बिरुवाहरू लगाइरहेछन् किसानहरू
उत्पादन पनि राम्रो भइरहेछ
उत्पादन पनि त्यसको एकदम राम्रो देखिएको छ र किसानहरूको चासो पनि र त्यसमा पनि बढी अहिले कति चासो लिने देख्छु म हाम्रा जुन विदेश गएका युवाहरू छन् नि विदेश गएर काम गरेर फर्केका छन् उनीहरूको चासो अलिकति बढी त्यसमा
किन
अब आमदनी बढी हुने अब उता काम पनि अत्यधिक मेहनत गर्नुपर्ने मरिमरी गर्दा पनि त्यो मेहनत अनुसारको फल नपाउने आमदानी नपाउने भएको र त्यही मेहनत यहाँ गर्दाखेरि त्यहाँभन्दा डबल आमदानी हुन सक्ने सम्भावना देखेर उनीहरू व्यापक लागेका छन् त्यसमा।
आमदानीको कुरा गरिहाल्नुभयो कस्तो हुन्छ एकचोटि कति लगायो भने कति जति आमदानी हुन्छ
अब एक्ज्याक्टली के छ भने एउटा बोटबाट सरदर हामीले अब उत्पादनशील अब उदाहरणको लागि भनौँ हाम्रो जातीय परीक्षणको क्रममा हाम्रो यो कठरी गाविसमा मोरङको त्यहाँ एकजना जातीय परीक्षणको क्रममा त्यहाँ हामी बिरुवा लगाउँदाखेरि एकजना त्यहाँ कस्तो थियो भने लगभग 22 महिनाको बोटमा बोट 6.5-7 फिट अग्लो र त्यसमा 450-500 कागतीको गोलो कागतीको दाना लागेको थियो भनेपछि व्यवस्थापन राम्रो गरेपछि यो 3-4 वर्षदेखि नै त्यसले राम्रो आमदानी दिन थाल्छ। मार्केटमा अब मार्केट भ्याल्यु हेर्ने भने अहिले एउटा गोटाको 5-7 रुपियाँ पर्छ होइन त्यसैले त्यसबाट आमदानी एकदमै बढी छ र छिटो बजारमा बिक्ने पनि त्यो भएर अहिले व्यापक रूपमा हाम्रा त्यो किसानहरू पनि त्यसमा अहिले चासो देखाइरहेछन्।
अहिले कुरा गर्ने हो भने कागतीले माग धान्न नसकेर बाहिरबाट चाहिँ कागती आयात गर्नुपर्ने अवस्था छ होइन तपाईँले यहाँ अनुसन्धान गरेर कागती चाहिँ तराईका सबै ठाउँमा पुग्ने हो भने त यहीँको उत्पादनले त माग धान्ने रहेछ नि
एकदम हजुर
अब यसको लागि चाहिँ तपाईँहरूले अझ यसलाई विस्तार गर्न चाहिँ के सोच बनाइरहनु भएको छ यो खेतीलाई
अब विस्तार गर्ने के छ भने अब मुख्य त यो यसमा हाम्रो लागेको यो राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटाले हो अब त्यसमा अब विस्तार गर्ने कस्तो छ भने त्यहाँ बिरुवाहरू तयार पार्ने गुणस्तर बिरुवाहरू अनि प्राइभेट नर्सरीहरूलाई पनि त्यो उपलब्ध गराउने अनि उनीहरूले पनि अब त्यसको मदर स्टक राखेर त्यहाँ शुद्ध बिरुवाहरू स्वस्थ बिरुवाहरू तयार पार्ने हाम्रो ध्येय छ ताकि डिमान्ड जति छ किसानहरूको त्यो पुग्न सकोस् किनभने राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रममा जति डिमान्ड आउँछ त्यो अनुसारको त्यो बिरुवा उत्पादन गर्न सकेका छैन त्यसो हो र त्यसको वर्षे नै डिमान्ड लगभग अत्यधिक छ त्यहाँ र पुर्याउन सकिरहेको छैन
त्यसमा तपाईँहरू काम गरिरहनु भएको
अहिले अहिले त अब पहिले त्यहाँ काम गर्थेँ म अहिले यहाँ आएको छु र त्यो सँगसँगै पारिपातलेको पनि त्यहाँको ट्रायल यहाँ छ कागतीमा र त्यो ट्रायल पनि अहिले म हेरिरहेको छु यहाँ अब पहिले म त्यहाँ हुँदाखेरि मेरै ट्रायल थियो त्यो होइन यो कागतीको त्यो अहिले यहाँ फेरि हाम्रो क्षेत्रमा
कागती कुरा गरौँ न, जस्तो तपाईँले यति कुरा सुन्दा सुन्दै किसानलाई चाहिँ अब कागती खेतीबाट त राम्रो आमदानी हुँदोरहेछ भन्ने लागेर खेती गर्न तयारीमा मनस्थिति बनाउनु भयो भने के कुरामा ध्यान दिनुपर्छ?
सबभन्दा पहिले के छ भने ठोकिन्छ यो बिरुवा नै, स्वस्थ बिरुवा र गुणस्तर बिरुवा। अब जस्तो जबरजस्तै हामीले रिलिज गरेको छ सुन कागती एक र दुई भनेर, अहिले बजारमा पनि के छ भने व्यापक अरू अरू जस इन्डियाबाट पनि त्यो प्राइभेट नर्सरी वालाहरूले पनि ल्याएर यहाँ बेचिरहेछन् विभिन्न होइन जातका राम्रो छ भनेर, तर त्यसको परीक्षण भएको छैन। भोलि जस्तै अब मकैमा एकपटक हामी देखाएको थियौँ बाहिरबाट त्यो दाना नलाग्ने के धेरै समस्याहरू जुन देखियो नि, त्यस्तै सम्भावना जुन छ अब त्यसो हुँदा यहाँ हुनसक्छ। हामीले के छ त लगभग 16 कागतीको जातहरूलाई परीक्षण गरेर यो दुईवटा जात हामीले रिलिज गर्न सक्षम भयौँ, सफल भयौँ, र त्यसको लगभग 10 जुन छ नतिजालाई ध्यानमा राखेर हामीले रिलिज गरेको हो। 10 परीक्षण गरेर यो दुईवटा सुटेबल छ, त्यसैले सबभन्दा पहिले यो दुईवटा जातलाई प्राथमिकता दिनु पर्यो, ध्यान दिनु पर्यो, किनभने यो अनुसन्धान केन्द्रमा मात्रै नभएर फार्मर्स फिल्डमा पनि जुन छ नि अनुसन्धान गरेको हो।
यो सब किसानले लगाउन त चाहने हो भने लगाउन सक्ने भयो, तर तपाईँहरूले चाहिँ बिरुवालाई उत्पादन चाहिँ अलिक बढाउनु पर्ने देखियो।
हजुर, हामीले पनि
बढाउने
कसरी हुन्छ त्यसलाई त्यतातिर पनि, अब त्यसमा प्राइभेट नर्सरीहरू पनि त्यहाँ व्यापक छन्, सरकारले पनि सहयोग गरिरहेछ प्राइभेट नर्सरीहरूलाई, अब स्क्रिन हाउसहरू बनाइदिने होइन त्यो पुरा लागत त्यसको दिने, अनि त्यही माउ बोट हुर्काउने, हुर्काएपछि त्यो बिरुवा उत्पादन भइसकेपछि सरकारले नै त्यहाँबाट विभिन्न जिल्ला कृषि विकास कार्यालयलाई सोधकेन त्यहाँ तोकेर अनि त्यहाँबाट बिरुवाहरू सप्लाई गर्ने गरेको कामहरू भइरहेछ।
अब यो कागतीको कुरा गरिहाल्नु भयो, अब किसानलाई पनि अब रुचि बढ्यो होला पक्कै पनि, म आफ्नो कुरा केही बेरपछि सरसँग कुरा गर्छु। तपाईँले अब कागती बाहेक अरू यो विषयमा केही भन्नु चाहिँ हाम्रो यहाँ केन्द्रबाट चाहिँ अरू भइरहेको काम
केन्द्रबाट, अब हाम्रो बागवानी अनुसन्धान केन्द्रमा के छ भने मुख्यतः यो तरकारी र फलफुल, हाम्रो तराईका 6 जिल्लालाई मा तरकारी र फलफुलमा आइपरेको समस्याहरूमा आधारित हामीले अनुसन्धान गर्छौँ र त्यहाँबाट आएको नतिजालाई हामी के गर्छौँ त फेरि त्यो नतिजाबाट के उनीहरूको समस्याहरू समाधान गर्छौँ।
अहिले चाहिँ देखिया समस्या के हो त त्यो तरकारी र फलफुल यहाँका किसानले?
अब जस्तै फलफुलको कुरा गर्ने हो भने फलफुलमा विभिन्न किसिमको, जस्तै अब मुख्य एउटा भयो बाली भयो, आँप भयो, लिची भयो, होइन आँप र लिचीमा पनि के छ भने यो आँपमा अहिले देखिएको मुख्य त किरा एउटा छ, त्यसले ठुलो समस्या गरिरहेछ।
आँपको विषय मैले सरसँग कुरा
सरलाई भन्नुहुन्छ, त्यो सँगसँगै अब यो तरकारीहरूमा भन्ने हो भने जस्तै अहिले आलुको सिजन छ, होइन आलुको सिजन छ, अहिले आलुमा सबभन्दा बढी अहिले समस्या देखिने भनेको डडुवा हो। अब हामी अहिले हामी कहाँ अहिले पनि छ यो जातीय परीक्षण हामी गरिरहेछौँ, हाम्रो राष्ट्रिय आलु विकास यो आलु अनुसन्धान कार्यक्रम खुमलचार को कोलाबोरेसनमा हामी यहाँ ट्रायल राखेका छौँ। त्यस ट्रायलमा के छ भने यो विभिन्न जातहरूमा लगाएका छौँ लाइन्सहरू, त्यसमा कतिपय जातहरू जुन छ उत्पादन पनि राम्रो दिने र त्यसमा डडुवा लाग्दै नलाग्ने पनि हामी कहाँ यो त्यो लाइनहरू भेटिया छ। अहिले हामी गयौँ भने त्यहाँ प्रष्ट हेर्न सक्छौँ, भिजुअल आँखाले हेर्न सक्छौँ कि डडुवाले एउटा प्लट, त्यसमा हामी कुनै विषाद किसिमको विषादी प्रयोग गर्दैनौँ। जातीय परीक्षण
कहिलेसम्म पुरा होला तपाईँहरूको?
अब बिस्तारै यो निरन्तर चलिरहन्छ, त्यो सँगसँगै जुन छ नि अब दुई किसिम पहिले हामी गर्छौँ, पहिले भेरिफाई हामी अन स्टेसनमै गर्छौँ, यहाँबाट आएको 2-3 यहाँबाट आएको नतिजालाई फेरि के गर्छौँ त त्यसबाट राम्रो राम्रो जुन छ रिजल्ट दिने जुन जातहरू छन् त्यसलाई फेरि हामी छनौट गरेर पार्टिसिपेटरी एप्रोचमा जान्छौँ, किसानकै फिल्डमा फेरि गएर हामी अनुसन्धान गर्छौँ, अनि किसानको फिल्डबाट फेरि आइसकेको नतिजालाई फाइनल गरेर त्यसलाई हामी डकुमेन्टेसन गरेर अनि त्यसलाई अब प्रचार प्रसारमा हामी लान्छौँ र त्यो भेराइटी रिलिजको प्रक्रिया पनि त्यही हिसाबले अगाडि बढ्छ।
उहाँ हुनुहुन्थ्यो क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरराका बागवानी अनुसन्धान कार्यक्रमका फलफूल वैज्ञानिक मनिष कुमार ठाकुर। अब पूर्वमा आँप उत्पादनको अवस्थाबारे क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको बागवानी अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत अनिल कुमार झासँग कुरा गरौं।
तराईमा अथवा फलको समग्रमा फलको राजा भनेर मानिन्छ, त्यसमा पनि तराईमा त आँप चाहिँ अति प्रचलित अति पपुलर, तलदेखि माथिसम्म हरेक तबकाको मान्छेले रुचाउने यो फल हो। र यसको निकै व्यापक रूपमा विस्तार भइरहेछ यसको खेतीपाती, तर अलिअलि समस्या चाहिँ देखिएछ आँपमा। त्यो समस्या खास गरेर अब पहिला चाहिँ के हुन्थ्यो भनेदेखि हाम्रो पारम्परिक तवरले चाहिँ खेतीपाती गर्ने गर्थ्यो किसानहरूले। एकपटक चाहिँ लगाइदियो, आँप चाहिँ लगायो बारीमा खेतमा, अनि त्यसपछि फलुन्जेलसम्म 5-7 वर्षसम्म चाहिँ कुर्नु पर्थ्यो। त्यतिसम्म चाहिँ गाईबस्तुले खाइदिएन कि बा भनेर यताउति अलि त्यो हिफाजत चाहिँ गर्ने गर्थ्यो। त्यसपछि फल्न सुरु भइसकेपछि केही गर्नु पर्दैन थियो, खालि आँप टिप्ने, खाने वा बेच्ने त्यति मात्रै हुन्थ्यो। तर त्यो हिसाबले अहिले चाहिँ अलिकति गाह्रो भइरहेछ, रोग किराको प्रकोप चाहिँ बढी भइरहेछ र व्यवस्थापन पक्ष चाहिँ अब पहिला जस्तै छ, केही नगर्ने, केही नहाल्ने, मल खाद दुनियाँदारी, यो सब कारणले अलिकति समस्याहरू आइरहेको।
यसको लागि तपाईँहरूले किसानलाई सचेत गराउने काम त गरिरहनु भएको होला?
हजुर हजुर, पक्कै पक्कै, यसको लागि हामी चाहिँ अध्ययन अनुसन्धानका गतिविधिहरू चाहिँ हामी त्यो सुरु गरेका छौँ, त्यो अध्ययनको क्रम जारी छ। खास गरेर एउटा म्याङ्गो स्टेम बोरर भन्ने हुन्छ किरा, गवारो भन्छ, त्यो चाहिँ व्यापक क्षति चाहिँ पुर्याइरहेछ र किसानहरूलाई एकदम हतोत्साहित बनाइरहेछ। हतोत्साहित हुनुको कारण के हो भनेदेखि पहिला तपाईँको अलि अग्लो रुखहरू हुने खाले जातहरू चाहिँ लगाइएको देखिन्छ धेरैजसो, एक वर्ष फल्ने अर्को वर्ष नफल्ने, बिराएर फल्ने किसिमको। अब त्यसमा चाहिँ अहिले यो रोग किराको नियन्त्रण गर्नेतिर लाग्यो भनेदेखि एक त गाउँघरमा मान्छे पलायन भइसक्यो, सबै विदेशतिर मान्छे भेटिँदैन, कथम कदाचित भेटियो भनेदेखि त्यसलाई जबरजस्ती अब रुखमा चढाएर त्यसलाई अब ट्रेनिङ प्रुनिङ भन्ने त्यो काँटछाँट गर्ने जुन काम, त्यो चाहिँ मानिरहेको छैन त्यो चढ्नलाई, होइन, त्यो अलिकति रिस्की काम भयो। र हाम्रो यो मेकनाइजेसन पनि त्यति विदेश जस्तो भइसकेको छैन कि तलैबाट यस्तो किसिमले त्यो काट्न सक्ने खाले, त्यो पनि भइसकेको छैन। त एउटा त्यो चाहिँ समस्या हो। अब यसको लागि हामी अध्ययन अनुसन्धान चाहिँ गर्दैछौँ, केही विषादीहरू र व्यवस्थापन पक्षका कुराहरू चाहिँ हामी ध्यान दिन सक्यौँ भनेदेखि त्यसलाई नियन्त्रण गर्न सक्छौँ, तर त्यो चाहिँ एउटा अभियानकै क्रममा चाहिँ लाँदाखेरि त्यो मोर इफेक्टिभ चाहिँ देखिन्छ। सोचाइ प्रयास चाहिँ हामी गर्छौँ, ठाउँ ठाउँमा आवाज चाहिँ हामी निकाल्छौँ, तर यो अनुसन्धान मात्रै गरेर हुँदैन। जस्तै हाम्रो दुईटा, एउटा प्रसार निकाय पनि हुन्छ, प्रसार र यता अनुसन्धान सँगै लैजाँदाखेरि र किसानको प्रत्यक्ष सहभागितामा यदि गर्यो भनेदेखि अनि यो पुरापुरी यो कन्ट्रोल नियन्त्रण चाहिँ हुन्छ,
त्यो आशा गरौँ, किसानको आशा छ, तपाईँको निकाय चाहिँ समन्वय गरेर अगाडि बढोस्, होइन। अब यो सँगै आत्माहरू चाहिँ अब समस्याको कुरा गर्नुभयो र समस्या समाधानको लागि पनि प्रयास भइरहेको छ, अब उन्नत खालका जातहरू विकास गर्ने, प्रविधि विकास गर्ने काम चाहिँ के छ?
उन्नत जात विकास गर्ने क्रममा पहिलाभन्दा निकै चाहिँ त्यो प्रगति पथमा छ। अहिले चाहिँ नियमित वर्षै पछि फल्ने जातहरू आइसकेका छ हामी कहाँ, एक वर्ष नर्मली। त्यसमा चाहिँ हाम्रो यो खास गरेर आम्रपाली, नीलम, मल्लिका, दशहरी, होइन, यो आँपहरू चाहिँ आइसकेका छ यो वर्षै पछि फल्ने, होइन। अरू पनि छन् जुन हाम्रो किसान साथीहरूले आफ्नै पर्सनल एप्रोचमा कता कताबाट चाहिँ इन्डियातिर जाँदाखेरि कता अथवा त्यो कहिलेकाहीँ त्यो बेङ्गलोरतिरबाट कलकत्तातिरबाट पनि नर्सरीवाला मान्छेहरू आउँछन्, गाउँघरतिर डुल्छन्, उनीहरूले पनि ल्याइदिएको हुन्छ। त्यसरी यो क्रम चाहिँ बढ्दैछ। र अर्को कुरो, यो बिराएर फल्ने वा नियमित वर्षै पछि फल्ने कुरो हाम्रो व्यवस्थापनमा पनि भर पर्छ। यदि हामी प्रोपरली व्यवस्थापन पक्षमा ध्यान दिन सक्यौँ भनेदेखि टु सम एक्सटेन्ट, केही हदसम्म त्यो पुरानो त्यो कलकत्ता, बम्बे, मालदा यस्ता जातहरूलाई पनि हामी वर्षेनी फलाउन
सक्छौँ।
त्यसको लागि अलिक व्यवस्थापन पक्षमा चाहिँ राम्ररी ध्यान दिनुपर्छ। व्यवस्थापन पक्ष भनेको नर्मली हाम्रो किसान साथीभाइहरूले चाहिँ आँपमा म अघि नै भनिसकेँ मल खाद हाल्ने चलन चाहिँ हुँदैन, सिँचाइ दिने चलन हुँदैन, सिँचाइ चाहिँ आकाशको भरमा, मल खाद हाल्ने नहाल्ने होइन, त्यो त्यो कुरो छ। त्यतातिर हामी चाहिँ ध्यान दिनु पर्यो। यदि उहाँहरूले त्यो अलिअलि दिने गर्नुहुन्छ भनेदेखि त्यो कति बेला भनेदेखि कार्तिक महिनातिर, त्यो गलत हो, त्यो प्र्याक्टिस गलत हो। यो दिनुपर्ने खास के हो भनेदेखि असारमा आँप टिपिसकेपछि, जेठ असार वा साउन यही तीन महिना हो नर्मली धेरैजसो जातहरू चाहिँ आँप टिप्ने समय, त्यो आँप टिपिसकेपछि अनि त्यसपछि लगत्तै चाहिँ यो म्यान्युरिङ फर्टिलाइजेसन चाहिँ हामी गर्नुपर्ने हो। र यसको यो कारण के हो भनेदेखि अलिकति फिजियोलोजीसँग कुरो छ यसको। यो आँपको पालुवा नर्मली वर्षमा तीन पटक तीन सिजनमा चाहिँ आउँछ, त्यो पल्लव जुन निस्किने काम हुन्छ, तर तीनै सिजनमा निस्किने पल्लवमा चाहिँ फ्लावरिङ फ्रुटिङ चाहिँ हुँदैन होइन। त्यो कस्तो हुन्छ भनेदेखि फ्लावरिङ फ्रुटिङ हुनको लागि त्यो पल्लव कम्तीमा फ्लावरिङ हुने बेलासम्म सात आठ महिना चाहिँ त्यो रेस्टमा आराममा सुसुप्त अवस्थामा त्यो गएको हुनुपर्छ। त्यस्तो पालुवामा मात्रै चाहिँ फ्लावरिङ फ्रुटिङ हुन्छ। अब यो त के हुन्छ भनेदेखि कार्बन र नाइट्रोजनको प्रोपर ब्यालेन्स रेसियो यदि मिलेन भनेदेखि, नाइट्रोजन धेर भइदियो भनेदेखि भेजिटेसन ग्रोथ चाहिँ भेजिटेटिभ ग्रोथ चाहिँ बढी हुन जान्छ, पालुवा मात्रै निस्किने होइन, त्यो फलफुल नलाग्ने। कार्बन मात्रै भइदियो भनेदेखि यता पालुवा चाहिँ कम निस्किने, अब पालुवा कम निस्केपछि फुल फल कहाँबाट लाग्ने, त्यसो त्यतापट्टि चाहिँ हामी ध्यान दिनुपर्छ। अब यो कार्तिक महिनामा यदि इरिगेसन गर्यो वा मल खाद यदि लगायो भनेदेखि त्यो भेजिटेटिभ ग्रोथ चाहिँ बढी हुन जान्छ, किनभनेदेखि नर्मली हाम्रो पुष माघ चाहिँ हो फ्लावरिङ, पुष माघ हो। अब यो कति बेला पुष माघमा, यो कार्तिक महिनामा जुन गर्छ त्यो त पुष माघमा त्यो पालुवा नै निस्किन्छ, अनि कति बेला फुल्नु र फल्नु होइन। त्यसो उसले यो हार्भेस्टिङ गरिसकेपछि इमिडिएटली चाहिँ त्यो म्यान्युरिङ फर्टिलाइजेसनतिर चाहिँ हामी ध्यान दिनुपर्छ। अर्को कुरो, नर्मली आठ महिना चाहिँ यो आँपमा सिँचाइ चाहिँ दिनु हुँदैन, सुक्खा हुनुपर्छ। त्यो हिसाबले हाम्रो आकाशै यदि विन्टर सिजनमा यदि पानी परिदिएन, वर्षा भइदिएन भनेदेखि वेल एन्ड गुड आँपको लागि होइन, र बर्सात सिजनमा भयो भनेदेखि त चार महिना त्यो कुनै खास केही बिगार्दैन, त्यो राम्रै हो। तर कहाँनिर बिग्रिन्छ भनेदेखि यो विन्टर सिजनमा कहिले कहीँ पानी परिदिन्छ, र अर्को कुरो त्यो वर्षा भयो भनेदेखि त्यो ड्रेन आउट हुँदैन पानी, हो त्यसले चाहिँ बिगार्छ।
त्यो त प्राकृतिक कुरो भयो, किसानले गर्न सक्ने कुरो भएन होइन। किसानले गर्न सक्ने कुरो तपाईँलाई धेरै नै भन्नुभयो, एउटा त मल खातको कुरो, गोडमेलको कुरो, काँच खाँडको कुरा गर्नुभयो, अर्को चाहिँ यो बेला अब चाहिँ आँप फुल्ने फुल खेल्ने सिजन हुन लाग्यो होइन, यो अहिलेको सिजनको यति बेला चाहिँ केही ध्यान दिनुपर्ने हुन्छ किसानले।
यति बेला ध्यान दिनुपर्ने कुरो चाहिँ के हो भनेदेखि सिँचाइ चाहिँ अब टोटल अहिले बन्द हुनुपर्छ, सिँचाइ चाहिँ टोटल ठ्याम्मै बन्द हुनुपर्छ। कहिलेसम्म भनेदेखि फ्लावरिङ भइसकेपछि जुन मरिचको दाना गेडा बराबर जुन टिकुला लाग्छ, टिकुला भन्छौँ यतातिर, हो त्यो अवस्थादेखि मात्रै फेरि इरिगेसन सिँचाइको काम चाहिँ सुरु हुन्छ। नर्मली किसानहरूले फलोअप गर्दैन, सिँचाइको सुविधै छैन। आँप खेती नर्मली किसानहरूले गर्ने ठाउँ कस्तो भनेदेखि मार्जिनल ल्यान्ड भन्नाले धान गहुँ मकै आदि इत्यादि नहुने खाले जुन जग्गा छ त्यस्तोमा चाहिँ लाउँछन्, सिँचाइको सुविधा हुने कुरै भएन। हो त्यति बेलादेखि त्यो फ्रुट सेटिङ भइसकेपछि त्यहाँदेखि चाहिँ पन्ध्र दिनको इन्टरभलमा वा बिस दिनको त्यो माटोको चिस्यान हेरेर चाहिँ त्यो थाहा पाउन सकिन्छ, चिस्यानको आवश्यकता छ भनेदेखि त्यो चाहिँ दिनुपर्छ। र अहिले भन्नुपर्दा पेस्टिसाइडको चाहिँ सेड्युल वेमा चाहिँ स्प्रे गर्नुपर्छ। पेस्टिसाइड भन्नाले खास गरेर यो स्टेम बोररको लागि, त्यो रोक्नको लागि। अर्को कुरो त्यो त्यो धमिराहरू त्यो बोटमा केही छ भनेदेखि त्यसलाई नियन्त्रण गर्नको लागि, एउटा मधुवा भन्ने रोग हुन्छ त्यो पनि व्यापक हुन्छ मधुवा रोग, हो त्यसलाई नियन्त्रण गर्नको लागि विषादी हाल्नु पर्यो। अनि त्यसपछि आँप साँप नझरोस् होइन, त्यो त्यो सबको लागि चाहिँ अहिलेदेखि त्यो गर्नु।
उहाँ हुन्थ्यो बागवानी अनुसन्धान कार्यक्रम तरहराका वरिष्ठ प्राविधिक अधिकृत अनिल कुमार झा। आँप लगायतका फलफूल मात्र होइन तराईमा तरकारी खेती पनि राम्रो हुन्छ। यसबारे कुरा गर्न क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरराकै बागवानी अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत प्रदीप कार्की हामीसँग हुनुहुन्छ।
अब तरकारी खेती भन्दाखेरि हाम्रो अब मुख्य गरेर त तरकारी पनि विभिन्न किसिमको छन्। हिउँदे तरकारी, बर्खे तरकारी, बसन्ते तरकारी, बेमौसम तरकारी होइन। यहाँ चाहिँ किसानहरूको पूर्वाञ्चलमा हेर्दाखेरि जहाँ तरकारी खेती हुने अलिकति पानी नजम्ने उच्च जमिनहरूमा चाहिँ तरकारी खेतीको व्यापक नै व्यावसायिक रूपमा नै तरकारी खेती भइरहेको छ। जसमा अब हिउँदे तरकारीमा विशेष गरेर काउली, मुला, बन्दा, गाजर, रायो यी बालीहरू व्यापक रूपमा खेती हुन्छ भनेदेखि वर्षे तरकारीमा विशेष गरेर काँक्रा, करेला, घिरौला जति पनि लहरे बालीहरू छन् यिनीहरूको पनि खेती व्यापक रूपमा नै भइरहेछ र व्यावसायिक रूपमा अगाडि बढिरहेछ। साथसाथै अब बेमौसम तरकारीमा पनि हिजो आज जुन तरकारीमा चाहिँ विशेष गरेर फाइदाको हिसाबले गर्दा अन्य सिरियल क्रपहरू भन्दाखेरि बालीहरूभन्दा पनि तरकारीमा चाहिँ के छ भनेदेखि प्रत्येक युनिट एरियामा चाहिँ आमदानी चाहिँ बढी देखिन्छ। त्यसले गर्दाखेरि किसानहरूको छोटो जमिन थोरै जमिनबाट पनि अलिकति धेरै आमदानी हुनाले गर्दाखेरि किसानहरू त्यो प्रति आकर्षित भइरहेछन् र अहिले विशेष गरेर खास गरी यो प्लास्टिक हाउस भन्छ हामी त्यो हाउसहरू प्लास्टिक हाउसहरू बनाएर चाहिँ त्यसभित्र खेती गर्ने चाहिँ अभियान जस्तै पनि चलाएको छ भनौँ न। चाहे तराईमा होस् चाहे अलिकति पहाडतिर होस् व्यापक रूपमा चाहिँ अहिले यो पोली हाउस कल्टिभेसन चाहिँ अगाडि बढिरहेछ र मुख्य गरेर हाम्रो यो तरकारीको विशेष कुरो त आलु पनि एउटा बाली हो, यो हिउँदे बाली हो। त्यसैले गर्दाखेरि खास गरी तरकारीको रूपमा आलुको रूपमा व्यावसायिक खेती भए चाहिँ अहिले हाम्रो सुनसरीको दक्षिणी बेल्ट जुन कप्तानगञ्ज, देवानगञ्ज भन्छ, भरौल भन्छ, प्रकाशपुरहरू भन्छ त्यो एरिया बढी मात्रामा छ र मोरङको कटारीहरू एरियाहरू जुन छ त्यो चाहिँ तरकारीको लागि राम्रो पकेट क्षेत्रहरू विकास भइरहेछ।
अब तरकारीको कुरा गर्दा अब बिस्तारै यो लहरे बाली लगाउने बेला पनि हुन लाग्यो होइन। अब किसानहरूले चाहिँ तपाईँको ठाउँबाट आएर समयमै बिरुवाहरू लाने अथवा तपाईँहरूले पनि किसानलाई खबर गर्ने त्यस्तो केही छ कि अब यो अनुसन्धानमा मात्रै बढी काम
छ? त्यो चाहिँ हाम्रो यहाँ पनि अब जस्तो हामी विभिन्न सिजनको चाहिँ मौसम अनुसार हामी तरकारीको बेर्नाहरू उत्पादन गरेर चाहिँ किसानहरूलाई पनि सेवा गर्ने हामी गरेका छौँ। जस्तो अब हिउँदे तरकारी छ भने काउली, टमाटर, बन्दाहरूको चाहिँ हामी तरकारीको बेर्ना उत्पादन गरेर किसानहरूलाई सपोर्ट गर्छौँ भनेदेखि बर्खे तरकारीको पनि जस्तो लहरे तरकारी बाली काँक्रा, काँक्रा, फर्सी, लौका, घिरौलाहरूको पनि हामीले यहाँ बिरुवा उत्पादन गर्छौँ र किसानहरूलाई चाहिँ हामी सेवा गर्ने चाहिँ गरेका छौँ र किसानहरू आएर लिएर पनि जानुहुन्छ। यसले गर्दाखेरि यो यस क्षेत्रको लागि बागवानीले केही न केही थोरै मात्रामा भए पनि केही न केही उत्पादनको लागि हामीले सपोर्ट गरिरहेका छौँ र प्राविधिक सेवा पनि पुर्याइरहेकै छौँ।
तपाईँले भन्नु पनि किसानले अलिक छिटो चाहिँ आय उत्पादन गर्न सक्ने र आय आर्जन पनि लिन सक्ने हुनाले अरूमा भन्दा तरकारीमा सबै ठाउँ देशका धेरै ठाउँमा चाहिँ किसानहरू तरकारीमा आकर्षित भएका छन् र यहाँ पूर्वीतिर कुरा गर्दाखेरि चाहिँ किसानले धेरै अझै जान्नुपर्ने कुरा हुन्छ नि तरकारी खेती गरिरहँदाखेरि चाहिँ ध्यान दिनै पर्ने कुरा चाहिँ के देख्नु भएको तपाईँले जो चाहिँ किसानले जानी नजानी गरिरहेको छैनन्?
मुख्य गरेर चाहिँ अब तरकारी फलफूल भने चाहिँ के भइरहेछ भनेदेखि विषादी एउटा रासायनिक विषादी चाहिँ व्यापक रूपमा चाहिँ हाम्रो तरकारी पालीमा रूप चाहिँ प्रयोग भइरहेछ। टमाटर खेतीहरू भएको छ जसले गर्दाखेरि हाम्रो हेल्थ हेजार्ड भन्छौँ नि एक त मान्छेको मानव स्वास्थ्यमा पनि यसले प्रभाव पारिरहेछ भनेदेखि जमिनलाई, वातावरणलाई, पानीलाई दूषित गरिरहेछ जसले गर्दाखेरि हाम्रो स्वास्थ्यमा चाहिँ नकारात्मक प्रभाव पनि पर्दैछ। यसले गर्दा किसानहरूमा चाहिँ अलिकति खास गरेर अब पारम्परिक खेती अथवा अर्ग्यानिक कल्टिभेसन हो तरकारीमा त्यतातिर चाहिँ उहाँहरूलाई अलिकति डाइभर्ट त हुँदै हुनुहुन्छ बिस्तारै होइन उहाँहरूले गर्दाखेरि त्यसले गर्दाखेरि मुख्य गरेर तरकारीमा चाहिँ यो कप्तानगञ्ज एरिया जुन छ आलु छ तरकारी छ त्यहाँ चाहिँ जुन अब फोरेटहरू भन्ने विषादी जबकि त्यसको असर चाहिँ 9-10 महिना 6-7 महिनासम्म रहन्छ जबकि हाम्रो छोटो तरकारीको बालीमा पनि त्यस्तो चाहिँ व्यापक रूपमा प्रयोग गरेको पाइन्छ। त्यसलाई चाहिँ किसानहरूलाई चाहिँ हामीले के गर्नुपर्नेछ भनेदेखि अलिकति इन्करेज गर्छ त्यसलाई चाहिँ हामीले बिस्तारै कम गर्दै जाने र अलिकति प्राङ्गारिकमा चाहिँ हामीले अलिकति जोड्नु गर्नु चाहिँ हाम्रो जरुरी छ किनकि स्वास्थ्य नै मान्छेको धन हो
त्यो जरुरी छ सबैलाई थाहा छ। अब त्यसको लागि त किसानलाई त्यस्तै खालको जात भइदियो भने किरा नलाग्ने जात भइदियो भने र किरा लागिहाल्यो भने नि जैविक विषादी प्रयोग गर्ने खालको त्यो वातावरण भइदियो भने मात्रै त्यो रोकिन सक्ला त्यसतर्फ पनि त तपाईँहरूको ध्यान पुग्यो होला।
त्यसतर्फ पनि हामीले अलिकति केही न केही अलिकति प्राङ्गारिक तरकारी खेतीहरूको लागि हामीले जोडै गरिरहेका छौँ होइन। त्यसैले अब कृषि विकास कार्यालयको मुख्य त अब भूमिका चाहिँ अब कृषि विकास कार्यालयको हो उसले चाहिँ अब व्यापक रूपमा जनचेतना किसानहरूमा चेतना जगाउनु पर्यो यो चाहिँ अब विषादी प्रयोग गर्दाखेरि चाहिँ हाम्रो मानव स्वास्थ्यमा चाहिँ असर गर्दैछ जमिनमा असर गर्दैछ, पानीमा असर गर्दैछ, त्यसले गर्दाखेरि
राज्य विस्तारले कृषि विकास कार्यालयले गर्नुपर्ने आफ्नो ठाउँमा छ त्यसै मैले भन्न खोजेको चाहिँ यो प्रविधि नै त्यस्तो खालको कि जातै किरै नलाग्ने रोगै नलाग्ने जातको तयारी गरिरहनु भएको
छ। अब खासै गरेर हाम्रो चाहिँ मुख्य गरेर तरकारीको काम गर्ने भनेको चाहिँ हामी चाहिँ अब यहाँ तरारामा चाहिँ जस्तो एचआरडीमा चाहिँ हाम्रो हर्टिकल्चर रिसर्च डिभिजन उहाँले चाहिँ विभिन्न तरकारीको चाहिँ विभिन्न जातहरू ल्याएर चाहिँ अब मल्टिलोकेसन रूपमा होइन यो विभिन्न स्टेसनहरूमा चाहिँ उहाँले पठाउनुहुन्छ र त्यस्तै अब रोग सहन सक्ने जातहरू, किरा सहन सक्ने जातहरूको चाहिँ हामी छनौट पनि गराउँछ। जस्तो आलुमा रोग नलाग्ने जातहरू जस्तो पिआरपी भन्छौँ, पोट्याटो रिसर्च प्रोग्राम, उसले चाहिँ हामीलाई यहाँ चाहिँ सिबिटीको रूपमा समानात्मक जातीय परीक्षण भन्छौँ हामी, त्यसमा चाहिँ जातीय परीक्षणमा चाहिँ ल्याएर हामी यो लोकालिटीमा यो हावापानीमा यो माटोमा चाहिँ हामी लगाएर हेर्छौँ र कुन जातले चाहिँ रोग किरा सहन सक्यो त्यो पनि हामी चाहिँ अध्ययनको क्रममा छौँ।
अब अन्त्यमा नि यो क्षेत्रका किसान जो तरकारी खेती व्यावसायिक तरकारी खेती गरिरहनु भएको छ उहाँहरूलाई तपाईँहरूको आग्रह के छ?
मुख्य मेरो आग्रह चाहिँ किसान दाजुभाइहरूलाई चाहिँ के छ भनेदेखि मुख्य गरेर अब विषादी मुख्य कुरो तरकारी बालीमा चाहिँ अलिकति विषादीलाई कमी गरौँ र प्राङ्गारिक तरकारी खेतीमा अलिकति जोड्छौँ। प्राङ्गारिक खेतीको लागि हाम्रो गाउँघरमा भएकै वस्तुहरू छन् जुन प्राङ्गारिक वस्तुहरू छन् तिनीहरूलाई व्यवस्थित व्यवस्थापन गर्यौँ भनेदेखि हामीलाई तरकारीमा प्रशस्त मात्रामा प्रयोग गर्न पुग्छ। जस्तो अहिले त यो सुनसरी मोरङ बेल्टमा चाहिँ के छ भने कुखुरा पालन पनि व्यापक रूपमा अगाडि आएको छ, त्यसको मल प्रशस्त छ, त्यो मल अहिले कुखुराको फार्महरूमा हेर्ने भनेदेखि त्यत्तिकै खेर गइरहेछ। त्यस्ता चिजहरूलाई चाहिँ हामीले लिँदै गयौँ भनेदेखि एकातिर रासायनिक मलको पनि कमी हुने र हामीले अलिकति प्राङ्गारिक वस्तु पनि प्राङ्गारिक वस्तु भएकोले प्राङ्गारिक स्वास्थ्यकर तरकारी चाहिँ उत्पादन गर्न सक्ने हाम्रो चाहिँ सम्भावनाहरू चाहिँ व्यापक छ। जस्तो अहिले भर्मी कम्पोस्ट व्यापक रूपमा अगाडि बढिरहेछ आइरहेछ र यसमा चाहिँ हामीले विशेष गरेर अब किसान दाजुभाइले चाहिँ तरकारी भनेको किसान दाजुभाइ भनेको यस्तो हो उहाँहरूले सारालाई पाल्नु भएको छ होइन, उहाँहरू नै एउटा भगवान्को रूपमा पनि हो तर उहाँहरूले नै विषादीहरू चाहिँ व्यापक प्रयोग गरेर चाहिँ त्यो चाहिँ सेवन जुन कन्ज्युमरहरूले गर्यो भने त हामीलाई त नोक्सान हुन्छ। त्यसैले गर्दाखेरि मुख्य गरेर किसान दाजुभाइहरूले अब अलिकति जागरूक हुनुपर्छ कि विषादी रासायनिक विषादीहरूलाई हामी अलिकति कमी गरौँ, कमी यो प्रयोगै गर्ने भने अलिकति सुरक्षित विषादी चाहिँ हामीले प्रयोग गर्नुपर्ने हुन्छ।
हुन्छ सर, एकदम धन्यवाद।
धन्यवाद
यहाँलाई। उहाँ हुनुहुन्थ्यो बागवानी अनुसन्धान कार्यक्रम तरहराका वरिष्ठ प्राविधिक अधिकृत प्रदीप कार्की। पूर्वको फलफूल र तरकारी खेतीको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलदिदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।